साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात अनि तिथा मिठा भोगाईहरूको सङ्गालो सङ्गीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। यो कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट संसारभर सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालोजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको सङ्गीत साधना कार्यक्रममा भने हामी सङ्गीतका साधक, प्रतिष्ठित गायक, कलाकार प्रदीप राज पाण्डेलाई प्रस्तुत गर्नेछौँ।
आहै थिए न दिल अब बिना नै जल्दो रहेछ, आहै थिए न दिल अब बिना नै जल्दो रहेछ, आहै थिए न मायाले आहै थिए न मायाले पनि पुल दूर रहेछ, आहै थिए न दिल आगो बिना नै जल्दो रहेछ।
प्रदीपराज पाण्डेको स्वरमा रहेको गीत थियो यो। सङ्गीत केवल स्वरको यात्रा मात्र होइन, यो त समर्पण, सङ्घर्ष, धैर्य र निरन्तर साधनाको कथा पनि हो। आजको सङ्गीत साधनाभित्र यस्तै एक प्रतिष्ठित गायकसँग हामी साक्षात्कार गर्नेछौँ, जसले आफ्नो सुमधुर स्वरले नेपाली सङ्गीतलाई लामो समयदेखि समृद्ध बनाउँदै आउनु भएको छ। उहाँ हुनुहुन्छ प्रतिष्ठित गायक प्रदीप राज पाण्डे। प्रदीप राज पाण्डे जो आफ्नै माता पिताको सङ्गीत अनुरागबाट प्रेरित भएर सङ्गीत कर्मतर्फ लम्कनुभयो। बिएसम्मको अध्ययन पुरा गरेपछि 2048 सालमा प्रदीप राज पाण्डेले रेडियो नेपालमा सेवा गर्न थाल्नुभयो। त्यो सँगै 2049 सालमा रेडियो नेपालबाटै लिइने स्वर परीक्षा समेत पास गर्नुभयो। सङ्गीत र सञ्चार दुवै क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएका कलाकार प्रदीप राज पाण्डेले म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु, थाहै थिएन दिल आगो बिना नै जल्दो रहेछ, किन आउँछ याद, तमासा भएछु लगायतका दर्जनौँ कर्णप्रिय गीत गाएर लाखौँ श्रोताको मनमा बस्न सफल हुनुभएको छ। जीवनको एक चरणमा केही समय सङ्गीतबाट टाढिनु परे पनि आज फेरि उत्कृष्ट सृजना र राम्रा गीतहरूको छनौट गर्दै नयाँ उत्साहका साथ सङ्गीत साधनामा उहाँ सक्रिय हुनुहुन्छ। आजको सङ्गीत साधनामा हामी उनै प्रतिष्ठित गायक प्रदीप राज पाण्डेका अनुभव, सङ्घर्ष, सफलता, सङ्गीतप्रतिको समर्पण र उहाँको पुनः सक्रिय सङ्गीत यात्राका रोचक पाटाहरूमा खुलस्त कुराकानी गर्नेछौँ। त्यो कुराकानीलाई अगाडि बढाउनुभन्दा पहिला एकैछिन पुनः प्रदीप राज पाण्डेकै स्वरमा रहेको त्यो गीतको यो दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीको प्रसङ्गलाई जोड्नेछौँ।
ऐना एउटै भए पनि तस्बिर बदलिदो रहेछ, ऐना
रेडियो नेपालको संगीत साधना कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद दुर्गाजी। आज धेरै वर्षपछि जुन ठाउँबाट मेरो परिचय श्रोताहरूले थाहा पाउनुभयो, चिन्नुभयो, त्यो ठाउँ भनेको यो रेडियो नेपाल हो। त्यसकारण आज मलाई यो कार्यक्रममा तपाईँले बोलाएर यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद, र रेडियो नेपालको सम्पूर्ण परिवारहरू साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
2039 सालमा रेडियो नेपालमा चाहिँ यहाँले स्वर परीक्षा पास गर्नुभयो होइन?
हजुर।
त्यसपछि रेडियो नेपालमा यहाँको सामिप्यता अझै धेरै बढ्दै गयो, एक खालको भनौँ न प्रगाढता बढ्दै नै गयो होला भन्ने लाग्छ हामीलाई होइन? त्यसपछि 2048 सालबाट सेवा नै प्रवेश गर्नुभयो अझ रेडियो नेपालमा होइन? आज लामो समयको अन्तरालपछि फेरि ए स्टुडियोमा यहाँ आइपुग्नु भएको छ। मलाई लाग्छ त्यतिखेरका यादहरू अहिले यहाँलाई छताछुल्ल भयो होला।
कस्तो राम्रो प्रश्न गर्नु, मलाई पुरानो याद आयो। अब त्यो रेडियो नेपालको त्यो बेलाको आफूले जाहिर खाएको, त्योभन्दा अगाडि पनि गीत सङ्गीतको लागि रेडियो नेपालमा धाउने आउने, दिनभरि गीतहरू सुन्ने, अरूले गरेका रेकर्डहरू सुन्ने, अनि पुरानो पुरानो स्रष्टाहरूलाई हेर्ने, ऊ चिन्ने अवसर है, यी कुराहरू। र पछि 2048 सालमा फेरि मेरो रेडियो नेपालको प्रवेश भयो भन्नाले जागिरको म ऊ भयो मेरो। त्यसपछिका ती दिनहरू र अहिलेको यी दिनहरू सम्झिँदाखेरि लाग्छ म रेडियो नेपालमा तपाईँको प्रोग्राममा म इन्टरभ्यू दिन आएको होइन कि, साँच्चै म आफैले नै केही प्रोग्राम चलाइरहेको हो कि। र त्यसपछि मलाई आफ्नो त्यो अतीत जवानी याद पनि आइरहेछ, एकदम आनन्द लागिरहेछ, अचम्म पनि लागिरहेछ।
त्यतिखेर प्रोग्राम सेक्सनमा पनि यहाँले काम गर्नुहुन्थ्यो, समाचार पनि पढ्नु भयो।
मैले बेलुका 11 बजेको समाचार पढेँ। सुरुमा मैले उद्घोषणा कार्य गरेँ, त्यसपछि मैले समाचार भने, त्यसपछि एक दुईवटा साङ्गीतिक कार्यक्रम चलाएँ, नाटक पनि खेलेँ, नाटक शाखामा पनि काम गरेँ, जस्तो हाम्रो अग्रज लिजेन्ड्री हाम्रो मदन दास श्रेष्ठ दाईसित पनि काम गरेँ। यतातिर सङ्गीत शाखामा अब धेरै पुरानो हाम्रो कार्यक्रमको प्रमुख हुनुहुन्थ्यो त्यो बेला पुरुषोत्तम सापकोटा, पाण्डव सुनवार दाई, वासुदेव मुनाल, उहाँसित पनि मैले काम गरेँ, र उहाँहरूलाई चिन्ने मौका, उहाँसित सङ्गत गर्ने मौका, उहाँहरूबाट आशीर्वाद लिने अवसर पनि पाएँ मैले।
2048 सालदेखि जति वर्ष रेडियो नेपालमा सेवारत रहनुभयो त्यहाँभित्रका कुराहरू, कामका कुराहरू भए, अब हामी यहाँको जिन्दगीमा फर्केर सङ्गीत साधनाभित्र छिरेर कुराकानी गर्छौँ होइन? यहाँका बुबा पनि सङ्गीतका साधक, शास्त्रीय गीत चाहिँ गाउनुहुन्थ्यो उहाँले होइन, साधना गर्नुहुन्थ्यो, आमा पनि सङ्गीत अनुरागी, त्यसैको प्रभाव होला कि काठमाडौँको यो भनौँ न सांस्कृतिक धार्मिक थलो त्यो पनि त छँदैछ होइन, यसैको प्रभाव त होला नि यहाँलाई यो सङ्गीतको मोह बढेको चाहिँ।
मलाई के लाग्छ भने सबभन्दा पहिला त यो गीत सङ्गीत अथवा कला भन्ने चाहिँ अलिकति के भने ईश्वरीय वरदान नै हुनुपर्छ, त्यसमाथि पनि हेरिडिटी पनि हुनुपर्छ, वंशाण पनि हुनुपर्छ। तर कतिको मातापिता आफ्नो गीत सङ्गीत नलागे पनि कति कलाकारहरू चाहिँ आफै पनि एकदम राम्रो कलाकार भएर आउनु भएको छ। तर मेरो हकमा चाहिँ यहाँले भन्नुभयो, काठमाडौँको हावापानी भन्दा नि मेरो बुवा गीत गाउने क्लासिकलको गुरु, आमा पनि गीत गाउने, पुरानो पुरानो हिन्दी फिल्म, पुरानो पुरानो नेपाली गीतहरू गाउनुहुन्थ्यो। बुवा त अझै राग मात्रै गाउने, अब त्यो कारणले पनि त्यो हेरिडिटीले पनि म यो गीत सङ्गीतमा अलिकति मलाई त्यो एउटा ईश्वरीय वरदान प्लस मातापिताको प्रेरणाले पनि होला मेरो चाहिँ हकमा। तर यसको श्रेय चाहिँ यो गीत सङ्गीतमा म आउनुको श्रेय चाहिँ मेरो प्रेरणा भनेको मेरो सुरुमा मैले भन्नुपर्दा मेरो मातापिता नै भन्नुपर्छ,
बुवा आमालाई नै दिन चाहन्छ। सँगसँगै काठमाडौँ चाहिँ एउटा कस्तो थलो रहेछ भने अहिले आएर बुझ्दाखेरि धेरै मठ मन्दिरहरू अनि नेवारी समुदायको बसोबास अधिकतम होइन, उहाँहरूको चाहिँ जात्रा पर्वहरू पनि धेरै, भजन कीर्तनहरू हुने, अनि यहीँ जन्मिने मान्छेहरूलाई चाहिँ त्यसको प्रभाव पनि हुने रहेछ कि, सङ्गतले भन्छन् नि त्यस्तो पनि हुने रहेछ
के छ भने मैले चाहिँ बुझेको ठिक भन्नु हो, किनभने अब जस्तो हामी सानो हुँदाखेरि जस्तो असनतिर जानुपर्दा हाम्रो आमाले भन्नुहुन्थ्यो आज सहर जाने भन्नुहुन्थ्यो, त्यो बेलासम्म पनि सहर नै भनिन्थ्यो। काठमाडौँको अलिकति मोटु सहर भनेको असन इन्द्रचोक नै थियो हाम्रो लागि चाहिँ. अब पाटनमा नि आफ्नो मङ्गल बजार थियो होला, थियो. भक्तपुरमा नि त्यहाँको पुरानो सहरहरू छन्, तर हामीले चाहिँ भन्नुपर्दा केही किनमेल गर्नुपर्ने विवाह हेनतेन यताउता ठुलो चाडपड आउँदाखेरि दसैँ तिहार आउँदाखेरि सामान किन्नको लागि सहर जानु पर्थ्यो. तर के थियो भने त्यहाँ सहरमा चाहिँ पहिलादेखि नै परापूर्वकालदेखि एउटा परम्परा उहाँहरूको एउटा नेवारी जातमा ठुलो एउटा संस्कृति छ क्या भन्नाले बाजा गाजा जात्रा मात्रा उहाँहरूको बाजा गाजा जात्राको चाहिँ महत्त्व त्यो जात्राभित्र चाहिँ गीत सङ्गीत छ होइन. झ्याली बजाउने ऊ बजाउने धिमे बजाउने सँगसँगै उहाँहरूको गीतहरू गाउने भजन गाउने. पहिला पहिला त के हुन्थ्यो भने तपाईँको अहिले त अहिले फेरि बिस्तारै बन्दैछ त्यो नेवारी समुदायमा सहरतिर त्यो घर सानो घर हुन्थ्यो सहरको छेउछाउमा त्यहाँ बसेर अहिले पनि त्यो चलन सुरु हो फेरि भजनहरू गाउने गुठियाराहरूले भजन गाउने. हाम्रो मैत्रीमा पनि थियो दसैँको बेलामा ह ह ह गरेर तिन बजी चार बजी बाजा बजाउनु हुन्थ्यो. त्यो उहाँहरूको एउटा त्यो एउटा संस्कृति पनि भयो. हामी चाहिँ हेर्थ्यौँ तर त्यसको प्रभाव चाहिँ मलाई होइन, त्यो अर्को पाटो हो. तर मेरो आफ्नो हकमा चाहिँ यतातिरको पाटो अलिक फरक हो.
हजुर हजुर. फेरि मैती देवीमा त पहिलादेखि लक्ष्मीप्रसाद देवकोटाको घर पनि उतैतिर हुनुभयो. साहित्यिक मनहरू भएका मानिसहरूको बसोबास भएको क्षेत्र पनि रहेछ.
के थियो भने जस्तो महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको र घर मेरो घर नजिकै हो, दुई तिन मिनटको फरक हो. तर मैले त उहाँलाई देख्ने अवसर पाइनँ है, म सानै थिएँ. अनि मैले उहाँको मिसेस आमा उहाँबाट मैले आशीर्वाद पाएको छु. आमाले मलाई लानुहुन्थ्यो त्यहाँ हामी सानो हुँदाखेरि, तर मैले उहाँलाई चाहिँ देख्न पाइनँ. तर अहिले चाहिँ आएर बरु हाम्रो त्यहाँ लक्ष्मीप्रसाद देवकोटाज्यूको चाहिँ एउटा सङ्ग्रहालय भनेको छ त्यो घरलाई पुरानो घरमा. त्यो ठाउँको नाम पनि परिवर्तन भएको छ अहिले. त्यो ठाउँलाई चाहिँ हामी महाकवि देवकोटा मार्ग भन्छौँ हामी. तर त्यस्तो उहाँसित चाहिँ त्यो त्यहाँ मैले त्यस्तो देख्ने चिन्ने अवसर चाहिँ पाइनँ.
हजुर हजुर. त्यो मैत्री देवी एरिया जुन ठाउँमा यहाँ जन्मिनु भयो त्यही ठाउँको एरियाको कुरा आइहाल्यो. सँगसँगै अब बाल्यकालमा फर्केर आउँदाखेरि यहाँको शिक्षा पनि अब काठमाडौँमै भयो भनौँ न, त्यहीँ वरपर नै भयो भनौँ न.
मैले हजुर स्कुलको चाहिँ मैले सरकारी स्कुलमा पढेँ मैले विजय मेमोरियल माध्यमिक विद्यालय. त्यसपछि मैले कलेज चाहिँ सरस्वती बहुमुखी क्याम्पस मैले ऊ कमर्स पढेको हुँ.
हजुर
होइन मैले ग्रेजुएसन गर्दा गर्दै छोडिदिएँ. पढाइ चाहिँ मैले क्याम्पस मेरो उहाँ पकनाजुल सरस्वती बहुमुखी क्याम्पस हो.
मेरो आवाज चाहिँ गीत गाउनलाई उपयुक्त रहेछ, म एउटा राम्रो कलाकार बन्न सक्ने रहेछु भन्ने खालको चेत चाहिँ यहाँलाई कसरी सृजना भयो? त्यो चाहिँ
मेरो पिताजी क्लासिकल गीत गाउने. अनि म पहिला भनौँ म सानो बाल्यकालकै कुरा गर्छु. म आफू सानो हुँदा मैले के एउटा गीत थियो हाम्रो बद्री दुर्गा खरेल दाईले गाउनु भएको, बोलाउँ भने तिमीलाई बात लाग्ने डर नबोलाउँ त तिम्रो प्रीतको माता लाग्ने डर, यस्तो के शब्द हो. त्यो गीत गाउँदाखेरि म सानै थिएँ, मेरो बुवाले के गीत गाएको यस्तै, अनि त्यो गीत गाउने. कहिलेकाहीँ कुमार बसुदाईको लोकगीत गाउँथेँ. तर के छ भने फेरि उहाँहरू त स्रष्टा हुनुहुन्छ. अहिले मैले कुरा गर्दाखेरि उहाँहरूप्रति त्यस्तो होइन, किन म त हामीले सानैदेखि त्यस्तो गीत गाउने, बुवा चाहिँ क्लासिकल गीत गाउने. तर अहिले पनि अहिले मैले आएर के बुझ्छु भने क्लासिकल त क्लासिकलै रहेछ, क्लासिकल भनेको जरा रहेछ, त्यो त मेन त्यही नै रहेछ, सोर्स त त्यही नै रहेछ. अनि बुवाको चाहिँ भने के भने बाबु पहिला त क्लासिकल सिक, अहिले यस्तो गीत नगा. तैँले क्लासिकल सिकिस् भने त यस्ता गीत तेरोलाई सरल हुन्छ, सामान्य हुन्छ, त्यस कारण यस्तो गीत गाउनु न भन्नुहुन्थ्यो है. अनि त्यस्ता गीतहरू गाउँदाखेरि बुवा रिसाउनुहुन्थ्यो. अनि पछि मैले बुझ्दै गएँ, बुवाले किन यसो भन्नुभएको होला, हो मलाई त बुवाले बेलामा यस्ता कुराहरू भनिदिनु भएछ भने भन्ने भएपछि म आफूले पनि बिस्तारै अलिक ठुलो हुँदै गएपछि टिनेज हुँदै गएपछि बिहान चार बजी उठ्थेँ, क्लासिक आफै हार्मोनियम बजाउँथेँ, आफै चाहिँ रियाज गर्थेँ. अनि यही क्रम बढ्दै गएपछि म गुरुजी गएर गएँ. मैले नराज गुरुजीबाट पनि सिकेँ, चेतना शर्माबाट पनि सिकेँ, तर त्यति मैले चाहिँ लङ टर्म चाहिँ सिकिनँ. एउटा मेरो बेस भनेको चाहिँ त्यहाँ नै हो. तर अब यही अनि एभमृतले पछि ब्रेक पनि भयो, फेरि अब आउने जाने भयो, फेरि अहिले चाहिँ फेरि सुरु गरेको छु बिस्तारै.
हजुर हजुर. अब गीत सङ्गीतमा यसरी नै यहाँ बढ्दै जानुभयो होइन. अब रेडियो नेपाल प्रवेश गर्नुभन्दा अगाडि नै यहाँले स्वर परीक्षा पास गर्नुभएको थियो. त्यसपछि यहाँको औपचारिक रूपमा गीत रेकर्ड भयो, जुन गीत चाहिँ उर्वशीको रचना अनि सिकेर साइलीको सङ्गीत रहेको गीत थियो होइन.
यो गीतको बोल हाम्रो बोलचाल छैन,
हाम्रो बोलचाल छैन, हाम्रो बोलचाल छैन भन्ने गीतबाट चाहिँ यहाँको रेकर्डेड भनौँ न औपचारिक रूपमा चाहिँ यात्रा सुरु भएको होइन त.
हजुर, कस्तो राम्रो प्रश्न गर्नु, किनभने मलाई यो गीतको कुरा गर्दा फेरि मलाई त्यो एउटा जवानी आफ्नो अतीत याद आयो. म भर्खरकै थिएँ. यो गीत गाउँदाखेरि यो गीतको सङ्गीतकार हाम्रो आदरणीय सिकेर साइली हुनुहुन्छ, रचनाकार चाहिँ उर्वशी हुनुहुन्छ. अनि यो गीत हामीले उहाँको घरमा हामीले धेरै प्र्याक्टिस गऱ्यौँ, गरेपछि रेडियो नेपालमा रेकर्ड गर्न आयौँ. त्यो मेरो यो मेरो पहिलो गीत थियो. भोइस टेस्ट पास गरेपछि रेडियो नेपालबाट मैले पाएको पहिलो डेटमा गाएको गीत हो. यसमा चाहिँ हाम्रो लिजेन्डरी हाम्रो आदरणीय दिदी ज्ञान राणा दिदीले कोरस गरिदिनु भएको छ.
चाल छैन के भनेर बोल्ने हाम्रो बोल चाल छैन के भनेर बोल्ने साइनो के भनेर लाउने शब्द कसले यो रोज्ने ओ हो हाम्रो बोल चाल छैन के भनेर बोल्ने हाम्रो बोल चाल छैन के भनेर बोल्ने
मलाई थाहा थिएन यो उदित नारायणजाजी चाहिँ यो बम्बई जानुभएको रहेछ भर्खर उहाँको त्यो बेला पनि दुई तिनवटा गीतहरू चलिसकेको थियो अनि यहाँ नेपालमा पनि बल्ल बल्ल भेट भएको दिन बोल्दा पनि बोल्दैनौ किन भन्ने गीत चलेको थियो त्यो गीत पनि मलाई उहाँले प्र्याक्टिस गराउनुहुन्थ्यो हाम्रो सिकेर शैली दाइले उहीँ घरमै प्र्याक्टिस उहाँकै घरमा अनि मैले यहाँ रेड नेपालमा गाउने गीत पनि त्यहीँ प्र्याक्टिस गराउनु भयो अनि जुन दिन हामी रेकर्ड गर्ने भनेर रेड नेपालमा आयौँ त्यो गीत रेकर्ड गर्न खोज्दाखेरि कस्तो भयो नि मेरो आवाज त उदित नारायण झासित कता कता मिल्न आएछ
सबैले उदित नारायण झासँग तुलना गर्न लागे
सायद अहिले पनि श्रोताहरूलाई अलिअलि त्यस्तो लाग्ला है म स्योर दाइ भन्ने पछि मैले सुने अरूहरूले पनि भने अनि त्यो बेला हाम्रो राम थापा दाई हुनुहुन्थ्यो मेरो आदरणीय दाई उहाँसित धेरै काम गरेर नेपालमा मैले अनि उहाँले पनि भाइ तिम्रो स्वर त आदम उदित नारायण झा जको जस्तै छ ल एउटा म्युजिकमा तिमीले मेरो गाउनुपर्छ भन्नुभयो त्यसपछि मधु दाईले नि भन्नुभयो धेरैजनाको सङ्गीतमा मैले गाएँ मदन परियार दाईको सङ्गीतमा नि गाएँ अनि त्यो बेलामा बेलुका 7:30-8 बजे चाहिँ त्यो सक्यो रेकर्ड भएको धेरै मान्छेहरू आए ती रेड नेपालको स्टाफहरू ऊ ल अर्को उदित नारायण झा जन्मेछ भन्नेभयो म पनि खुसी भएँ तर एकछिनलाई खुसी भएँ त्यो पछि म बुझ्दै आइसकेपछि किन जस्तै हुनुहुन्न जस्तै भने कुनै पनि गायक हुनुहुन्न है म भन्छु सबैजना साथीहरूलाई जस्तै भनेको भोलि नाम त श्रेय उसैलाई जान्छ नि अनि मलाई फेरि दाईहरूले के गर्नु भने प्रोग्रामतिर आर्मीको प्रोग्राम पनि लानुहुन्थ्यो ल यो गीत गाऊ त बल्ल बल्ल भेट भएको दिन गाऊ त भन्नुहुन्थ्यो म हु बाउ गाइदिन्थेँ सबैजनाले ओहो यो ठिटाको त उदित नारायण झाको जस्तो स्वर रहेछ भन्थेँ खुसी हुन्थे तर त्यो होइन रहेछ हो त्यो कहिलेकाहीँ यसो आफ्नो ट्यालेन्ट्स देखाउने अलग कुरा हो तपाईँ त जसको स्वर पनि गाउनु सक्नु हुँदो रहेछ भनेर भन्ने पाउनु त्यो अलग कुरा तर पञ्च आफ्नै हुनुपर्छ पछि मैले यसलाई बिस्तारै आफ्नै उसमा बुझ्दै आएपछि यसलाई ट्र्याक चेन्ज गरेँ पछि त्यो काम रोमान्टिक गीत गाउने मान्छे पछि म यता त्यो गजलमा आएँ है सेन्टिमेन्ट गीततिर आएँ तर जस्तै चाहिँ हुनुहुन्न भन्न चाहन्छु
हजुर उदित नारायण झा नै हुनुभयो प्रदीप राज पाण्डे नै हुनुभयो
किनभने उहाँमा त ठुलो कलाकार हो जोसुकै पनि जस्तै नभइदियोस् भन्ने मेरो भावना हो कि आफ्नो पन्त चाहियो नि ओरिजिनल मौलिक पन्त होइन
आफू भनेको आफ्नो
त्यो एउटा त्यो पनि दिन थियो रमाइलो दिन थियो अहिले सब तपाईँले सम्झना गर्नुहुन्न
हजुर अनि यो गीत रेकर्ड गर्दाखेरि चाहिँ एकदमै खुसी हुनुभयो
एकदमै खुसी भयो एकदम खुसी भएर मलाई मैले त्यो गीत गाइसकेपछि एकजना विजय सिंह मुनाल दाई हुनुहुन्थ्यो यो गीतमा धेरै कुरा जोडिएको छ उदित नान्जालाई बम्बई पठाउनु भएको ठुलो रोल हो एकजना हाम्रो सङ्गीतकार विजय सिंह हुँदैन उहाँको सङ्गीतमा मैले दुई तिनवटा गीत गाएको छु जस्तो तमासा भए छु म त मायाको बजार भन्ने गीत त्यो गीत पनि हाम्रो रेड नेपालमा छ धेरै त्यो बेला यो गीत धेरैले मन पराउनु भएको उदित नारायणजा काठमाडौँमा आएपछि सिधै मेरो घरमा लिएर आउनु भएको विजय सिंह हुनाल दाई लायर तेरो जस्तै आवाज अनि कता कता त्यो बेला अनुहार पनि मिल्न खोज्ने रे अनि उदित नारायण झासित मेरो कता कतिपय कुरा मिल्दो रहेछ त्यो बेला कहिले मेरो स्वर फाट्ने उहाँको पनि स्वर फाट्दो रहेछ अनि उहाँको हातमा नि यो वैशाख जेठमा छाला जाने उहाँको पनि छाला जाने रहेछ हातमा एकदम पसिना आउने मेरो हातमा नि पसिना आउने धेरै कुराहरू मिल्ने रहेछ अनि त्यो भएर हाम्रो विजय सिंह मुनाल दाईले चाहिँ ल त्यो बेला म भेटाउन ल्याएको छु भाइ भन्नुभयो घरमा ल्याउनुहुन्थ्यो त्यो दिन पनि मेरो लागि एउटा अविस्मरणीय एकदम दिन जस्तो लाग्छ रमाइलो पनि लाग्छ
रमाइलो
पल हजुर मलाई धेरै स्ट्रगल गर्नु पऱ्यो गीतहरू चल्नको लागि त्यसपछि 8-10 गीत गाएँ होला त्यति चलेन चल्न सकेन किन गीत भनेको त गाउनु अलिकति जान्नु नै पर्दो रहेछ भन्ने पनि भयो मलाई बुझेर गाउँदाखेरि गीत राम्रो हुने रहेछ भन्ने कुरा पनि भयो शब्द सङ्गीतका कुराहरू पनि त्यसमा आउँदो रहेछन् इच्छाहरू बुझ्दै आएपछि बल्ल हुन त यसको अन्त्य छैन अहिले पनि मैले एउटा कुनै एउटा गीत गाएर मलाई कसैले राम्रो भन्छ भने त्योभन्दा अझै मैले राम्रो गर्नुपर्छ भन्ने मेरो चाहना मेरो सोच त्यो सबै कलाकारहरूको लागि त्यो नियम लागु नै हुन्छ तर त्यो बेला चाहिँ जानी नजानी मैले गाएँ तर त्यो गीतको हकमा चाहिँ एउटा जस्तै भएर उदित नारायण झाको जस्तै भन्ने मात्रै भएको हो गीत चाहिँ मेरो चलिसकेको थिएन
हजुर त्यति चलेको थिएन भर्खरै सुरुवातमा हुनुहुन्थ्यो होइन स्ट्रगलको पिरियडमै हुनुहुन्थ्यो होइन त्यतिखेर यहाँ रेडियो नेपालमा यहाँको गीत सङ्गीत र जागिरे जीवन हुँदै गर्दाको सङ्गीतको माहौल त एकदमै सुन्दर थियो नि होइन
ओहो त्यो साथ रमाइलो क्षण थियो मेरो श्रद्धा मेरो गुरु जति पनि मेरा गीतहरू अलि सुगम गीतहरू हाम्रो गजलहरू छ सङ्गीत दिने मेरो आदरणीय गुरु अहिले म उहाँलाई एकचोटि यहाँ स्टुडियोबाट एकदम सम्झन चाहन्छु, श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। नातिकाजी गुरुको सङ्गीतमा हो जस्तो म तिम्रो सहर छोडी टाढा किन आउँछ याद तिम्रो थाहै थिएन दिल पत् लगायत धेरै गीतहरू उहाँको आखिरी यो चिठी धेरै गीत उहाँको सुगम मेलोडी गीतहरू उहाँको सङ्गीतमा मैले सङ्गीत लिने अवसर पाएँ। उहाँ गुरु उहाँलाई चिन्ने अवसर पाएँ, उहाँको कोठामा बस्ने अवसर पाएँ। ना त्यो बेलामा हाम्रो शिवशङ्कर गुरु हुनुहुन्थ्यो, तारा दिदी आदरणीय तारा दिदी हुनुहुन्थ्यो, मेरा दिदी हुनुहुन्थ्यो, आदरणीय कोइली दिदी, उहाँको श्रीमान भिनाजुहरू लगायत धेरै हरिबहादुर दाईहरू,
सत्यनारायण
उहाँको सरी सत्यनारायण राज भण्डारी गुरुले त मलाई एकदम मलाई उहाँले मलाई भोइस टेस्ट पास गर्नु भएको। उहाँले फेरि मलाई चाहिँ भोइस टेस्ट दिन लाउने सत्यनारायण दाईले हो। उहाँले पनि मलाई आर्मीको प्रोग्राममा लिएर गीत गाउन लैजानुहुन्थ्यो। उहाँलाई चिन्ने मौका पाएँ, द्वारिकालाल जोशी दाईले चिन्ने मौका पाएँ जागिरको सिलसिलामा। अब त्यो बेलाको क्षण पुरुषोत्तम सापकोटा दाई, वासुदेव मुनाल दाई, पाण्डव सुनार दाई, दामोदर अधिकारी दाई, कार्यक्रम लगायतका धेरै आदरणीय दाईहरूसित चिन्ने मौका रमाइलो। त्यो बेलाको अनुशासन थियो, अनुशासित थियौँ हामी। अब अहिले त धेरै ग्याप हो रेडियो नेपालमा नआएको। अब अहिले त तपाईँहरू नै रेडियोमा धेरै नयाँ नयाँ साथीहरू हुनुहुन्छ, म नै आफूलाई बिरानो लाग्छ, चिन्दिनँ, म पनि चिन्दिनँ। उहाँहरूले मलाई भित्र छिर्यो भने कहाँबाट आउनुभयो भन्नुहुन्छ, म पनि पुरानो स्टाफ हो भाइ दिदी बहिनी भन्छु, ए सर भन्नुहुन्छ।
फेरि अब हजुरका गीतहरू त हामीले त सुनेकै थियौँ होइन, अब हामीलाई सुन्नु भएन, हामीले चाहिँ सुनेरै अघि बढ्यौँ होइन, हुर्कियौँ भनौँ न।
आज पनि तिम्रै नाउँमा आधी चल्यो रात ढल्यो, आज पनि तिम्रै नाउँमा आधी चल्यो रात ढल्यो, आज पनि तिम्रै नाउँमा आधी चल्यो रात ढल्यो, टासिए थियो मुटु भित्र झिक्न खोज्दा मुटु छोड्यो, टाँसिए थियौ मुटु भित्र झिक्न खोज्दा मुटु चुड्यो, झिक्न खोज्दा मुटु चुड्यो, आज पनि तिम्रै नाउँमा आधी चल्यो रात ढल्यो।
यहाँले त्यतिखेर काम गर्नुभएका, सङ्गत गर्नुभएका, यहाँले भनौँ न सङ्गीतको एक खालको सँगै बसेर काम गर्ने, सहकार्य गर्ने मौका पाउनुभएका सङ्गीतका महारथीहरू त प्रायः प्रायः अहिले हुनुहुन्न। सिकेर साइली त अहिले
हुनुहुन्छ, हुनुहुन्छ, उहाँ हुनुहुन्छ, गएर भेटेको पनि छु, गुरुलाई भेट्छु, अतीतको याद आउँछ उहाँलाई भेट्दा, भेट्छु कहिलेकाहीँ भेट्छु।
हजुर हजुर बिल्कुलै। त्यसपछि यो तमासा भएछु मायाको बजारमा भन्ने गीत पनि आएको हो नि,
हजुर त्यो यो जब मैले भोइस टेस्ट पास गरिसकेपछि छ सातवटा आठ दसवटा गीतहरू गाएँ होला, तर कुनै पनि गीत चलेन। तर फेरि सङ्गीत चाहिँ मैले एकदम दिग्गजहरूको सङ्गीतबाट मैले गीत गाएको, मदन परियार एकदम राम्रो वरिष्ठ सङ्गीतकार, सिकेरे शैली दाई हो, सिकेरे शैली दाईको त मैले एउटै मात्र गरेको हो, तर त्यसको कमी कमजोरी चाहिँ म आफूलाई नै भन्छु म, किनभने सङ्गीतकारले सङ्गीत दिने हो, सङ्गीतकार भनेको चाहिँ कस्तो भने फ्रेम दिने हो, त्यो फ्रेमलाई चाहिँ हामीले सिगार्ने काम, बुट्टा भर्ने काम, मेकअप गर्ने काम हाम्रो काम हो। अब त्यो बेला म एउटा र जस्तो भएँ, उहाँले मलाई सङ्गीत दिनुभयो, जे सिकाउनु मैले त्यही गाएँ, तर त्यो भित्र चाहिँ हो त्यो भित्र के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने कुरा मलाई सम्झन, मेरो बुवाको फेरि याद आयो, ए बाबु क्लासिकल सिक्नुपर्छ, क्लासिकल सिक बाबु, क्लासिकल सिक्यो भने तिमीले त्यहाँभित्र एउटा मूर्छना पाउँछौ, त्यहाँभित्र तिमीले एउटा गमक पाउँछौ, त्यहाँभित्र मिठास पाउँछौ, त्यो एउटा क्लासिकलको रसै मिठो हुन्छ भन्नुहुन्थ्यो, ती कुराहरू बुझ्दै
बुझ्दै
खिड्काहरू खिड्काहरू हुन्छ त्यहाँ, माइनर मेजर नोटहरू खेल्न सक्छौ। अहिले मलाई कसैले सङ्गीत दिनु भने त्यहाँभित्र धेरै कुराहरू छ, तर सक्नुपर्छ, मिहिनेत गर्नु पर्दो रहेछ, यसको फेरि अन्त्य पनि छैन। अनि ती कारणले गर्दाखेरि कति गीत चाहिँ जानी नजानी गाएँ, त्यो दोषी म आफैलाई भन्छु म। अनि पछि विजय दाईको त्यो तमासा भएछु भन्ने त अलिअलि केही केही कुराहरू बुझे जस्तो, बाउले भने जस्तो बुझे जस्तो, अनि अनुजल बाबाको म भजन सुन्थेँ, जगजितको अलिअलि म गजलहरू सुन्न थालेँ, गुलामलीको बुझी जान्ने जाने मैले सुन्न थालेँ, यतातिर म गुरुजीहरूसित सिक्थेँ पनि, हाम्रो नराज गुरुसित क्लासिकल सिक्दै थिएँ, भर्खर भर्खर सिक्दै थिएँ, गायकी चाहिँ अलिकति ट्विस्ट भयो कि भन्दा अलिकति
ट्र्याक
अलिकति मोडिएको हो कि जस्तो लाग्छ मलाई। त्यसपछि त अब यतातिर नातिकाजी गुरु गाजी गाएपछि त धेरै फरक पाएँ मैले, र उहाँबाट उहाँ त फेरि एउटा मेलोडी किङ पनि हो, उहाँको त मिठासै त्यो हार्मोनियम बजाउँदाखेरि त्यसको अर्कै मिठास हो नि होइन, तर मैले उहाँको सङ्गीत पाएपछि चाहिँ फेरि त्यसले अर्को फड्का माऱ्यो।
हजुर त्यो गीतमा म आउँछु, जुन चाहिँ म तिम्रो सहर छोडी गीत हो, बिबी थापाको रचनामा नातिकाजीको सङ्गीतमा यहाँले म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु गाउनुभयो। त्यसपछि सायद फर्केर हेर्नु परेन। त्यो गीतको रेकर्ड हुँदाको सन्दर्भ, किनभने यहाँको जिन्दगीलाई टर्निङ पोइन्ट दिने एउटा भनौँ न फर्काउने एउटा उज्यालो बाल्ने गीत हो नि त यो, होइन? त्यसले गर्दा यो गीतको सन्दर्भ अलिकति सुनौ न, रेकर्डिङको पक्ष। फेरि नातिकाजी जसले सङ्गीतका महारथी उहाँले सङ्गीत गर्नुभएको छ।
अब यो के छ भने बिबी थापाजी चाहिँ आरएनसीमा जब गर्नुहुन्थ्यो, त्यो बेला म हेरेर नेपालमा मेरो जब थिएन। अनि बिबी थापालाई चाहिँ कुरो चिन्जान चाहिँ हाम्रो विजय सिंह मुनाल दाईबाट चिन्जानी भएको। बिबी थापाजी चाहिँ विजय सिंह मुनाल दाईका आउनुहुन्थ्यो अनि विजय सिंह मुनाल दाईले दुई तिनवटा गीत सङ्गीत पनि गरिसक्नु भएको रहेछ हाम्रो दिवाकर खड्काजीले गाउनुभएको बिबी थापाकै शब्द रचनामा। त्यसपछि चाहिँ हाम्रो त्यहाँ चिन्जानी भइसकेपछि त्यही तमासा भन्ने गीत को प्र्याक्टिस भयो, तर त्योभन्दा अगाडि चाहिँ हाम्रो भेटघाट पनि भइरहन्थ्यो रेड नेपालमा, सँगै आउने जाने। बिबी थापा यत्रो चाहिँ झोला बोक्नुहुन्थ्यो खाम जस्तो झोलामा, त्यहाँ 400-500 गीतहरू हुन्थे। हामी आरएनसीमा जान्थ्यौँ, आरएनसीबाट रेड नेपालमा आउँथ्यौँ, चिया खान्थ्यौँ, होइन, सदैव जस्तो भेट हुन्थ्यो। बिबी पनि एकदम गीत सङ्गीतमा एकदम नसा लागिसकेको थियो उसलाई पनि, अनि हाम्रो सम्बन्ध पनि सुमधुर हुँदै गयो, डेली भेटघाट हुने भयो। भएपछि अब गीत गाउने सिलसिलामा मैले बिबीको चाहिँ मेरो फर्स्ट गीत नै त्यही नै हो, तमासा भएछु भन्ने गीत मैले प्र्याक्टिस गरेपछि बिबीसित मेरो अर्कै सम्बन्ध भयो। बिबी पनि एकदम उसले उसको पनि त्यो गीत मलाई लाग्छ सुरुवात उसलाई पनि त्यसले अलिकति आफ्नो
एउटा
प्रमोट गर्यो, होइन, मलाई पनि केही प्रमोट गर्यो। अनि त्यसपछि बिबी थापाहरू मेरो एकदम सधैँभरि भेटघाट हुने भइसकेपछि अनि हामीले के सोच्यौँ भने त्यो बेला नेपाल टेलिभिजनमा एउटा गजल प्रोग्रामहरू चल्थ्यो। गजल प्रोग्राम चल्ने भइसकेपछि
यो सन्दर्भ कति सालतिरको होला,
यो 46-47 सालतिर जस्तो लाग्छ मलाई। यो भएपछि नेपाल टेलिभिजनबाट चाहिँ गजल प्रोग्राम चल्ने भएपछि एकजना सङ्गीतकार हामी गयौँ, म धेरै उहाँको नि मैले सेवा गरेँ, एकजना सङ्गीतकारको धेरै सेवा गरेँ मैले, है, 2-3 वर्ष सेवा गरेँ। उहाँले धेरैलाई पित्तल लगाए नि सुन उनाइदिनु भयो, तर मैले चाहिँ जति सेवा गरेँ मैले चाहिँ केही पनि पाइनँ
सुन फल्न सकेन,
भने जस्तै गरिखाने बाटो भन्छ नि, जस्तो अहिले मलाई मलाई स्टेजमा आयो नि मलाई प्रदीप राज पाण्डेको म तिम्रो सहर छोरी टाढा भने जस्तो एबिसिडी गायकहरूको पनि गाएपछि उहाँको चाहिँ त्यो के त्यो गीतबाट उहाँहरूलाई चिनाउने के एउटा लोगो सङ्ग जस्तो भयो। धेरैजनाहरू त्यहाँ जति जति हामी हुन्थ्यौँ नि हामी 4-5 सबैलाई लोगो सङ्ग पाएँ, मैले पाइनँ। नपाएपछि बिबी थापा पनि आउनुहुन्थ्यो त्यहाँ, है, अनि बिबी थापा मलाई हामीलाई एकदम साह्रो चित्त दुख्यो, धेरै सेवा पनि मैले गरेको उहाँले धेरै गरे, अब होला अनि पछि मैले फिल गरेँ मेरो लकमै नथिएन होला, मैले आफै यसम्म नि मैले आफैले आफूलाई दोष दिन्छु, मेरो लकै थिएन होला जस्तो लाग्यो मलाई, अथवा कर्म गर्न नपुगे होला त्यस्तो पनि लाग्यो मलाई। फेरि कर्म गर्न नपुगेको भन्नुहुन्छ भने म डेलीमा उहाँ जान्थेँ, डेली मैले उहाँको फिल्ममा गीतहरू गाउँथेँ, अनि त्यसपछि ल बा यहाँबाट केही भएन बिबी थापा, नेपाल टेलिभिजनबाट चाहिँ यस्तो यस्तो प्रोग्राम हुँदैछ अरे, हामी नातिकाजी गुरुजीका जाउँ हिँड भनेपछि बिबी थापाहरू मैले सल्लाह गऱ्यौँ। सल्लाह गरेपछि उहाँ टेलिभिजनबाट के भयो भने तपाईँहरू 6 गीत लिएर आउनुहोस् तयार हुनाहरू ल्याउनुहोस् अनि तपाईँहरूको हामी फोटो अनि सुट गरिदिन्छौँ उहाँ भनेपछि हामी गयौँ नाति दाईका गुरु यस्तो यस्तो रहेछ हजुरको सङ्गीत पाए हुन्थ्यो, एकदम डराएको थिएँ है बिबी थापाले, मैले कुरा गरेँ हेरौँ धेरै, फेरि उहाँ धेरै नबोल्ने एकदम शान्त स्वभावको मान्छे नातिकाजी गुरु, ल भोलि आउन भन्नुभयो, भोलि आउन भन्नुभयो, बस्यौँ 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 चिया खान्थ्यौँ, चिया खायो फेरि गयो, गीत ल्याएछ त भन्नुभयो, ल्याएछ गुरु भन्यो। सुरुको गीतमै बिबी थापाले पहिला म तिम्रो सहर छोडी दिनुभयो, त्यही दिन त्यो बेला हाम्रो लोचन भट्टराई गायिका नै हुनुहुन्थ्यो है, कस्तो है त्यो पहिलो 1-2 दिन चाहिँ मैले सिङ्गल प्र्याक्टिस गरिरहेको थिएँ, दोस्रो कि तेस्रो दिन चाहिँ लोचन भट्टराई पनि आउनुभयो। लोचन भट्टराई आएपछि त्यो गीत मैले प्र्याक्टिस गरेँ अनि यो गीत एकजना बजाउनु तबला बजाउनु चाहिँ हाम्रो भाइ विचार रामबहादुर जिम्मा बित्नुभयो रेड नेपालको स्टाफ, उहाँ पनि उहाँलाई बोलाउँथे, उसले तबला बजाइदिन्थ्यो, ल आज यति मात्रै भन्नुहुन्थ्यो माथिको स्थायी मात्रै 5-6 दिनसम्म त्यही गायो। एक दिन लोचनजी आउनुभयो, लोचनजी आएपछि दादा यो मलाई पनि दिन्न म पनि गाउँछु यो फिमेल भर्सनमा भनेपछि हुन्न यो प्रदीपको आवाज मेलमा गर्नुपर्छ हुँदैन यो फिमेल भर्सनमा मिल्दैन कति हेर्नुहोस् त अहिले म त्यसको पनि कुरा गर्नु छु है अनि दिनु भएन तर यदि उहाँले दिया भए पनि मैले त घन भन्नु केही पनि थिएन तर पछि बुझ्दाखेरि मलाई फिल त हुन्थ्यो नि त किनभने त्यो गीत मेरो गीत त मैले मात्रै भन्नाले आफ्नो गीत त आफ्नै मात्रै ओरिजिनल होस् भन्ने मेरो चाहना हुन्छ नि मैले भनिदिन्छु सबै गायक गायिकाहरूको होइन दिनु भएन अनि पछि लोचनसित नि मेरो फ्रिक्वेन्टली भेटघाट हुने गर्ने हो म तिम्रो सहरको गीत कम्प्लिट भइसकेपछि थाहै थिएन दिलको प्र्याक्टिस हो थाहै थिएन दिलको प्र्याक्टिस भइसकेपछि नारङ्गोबाल दाई आउनुभयो त्यो बेला उहाँको मोटरसाइकल थियो सिजी निलो आएर त्यहाँ बस्नुभयो अब मैले त चिनाएन थिएँ नि त्यति गहिरोबाट होइन चिन्छौ चिन्दिनँ गुरु भने त्यहाँ शिवशङ्कर दाई यतापट्टि तारा दिदी यतापट्टि गाउँदा डराएर गाउने स्वर काँपा जस्तो हुन्थ्यो लगाऊ गीत गाउला नारायणलाई सुनौ भन्नु उहाँले गीत गाइदिएँ म नेवार त्यति नबुझ्ने थुम बरु म बाला के भन्नु हो त्यो भन्नु यसको चाहिँ यो यसको चाहिँ स्वर राम्रो रहेछ
भन्नुभएको
रहेछ उहाँले होइन ल तिम्रो स्वर राम्रो छ अरे भन्नुभयो मैले चुप लागेको थिएँ अब एकदम बिबी पनि त्यहीँ थियो यो गीतको चाहिँ यसरी एउटा के कथाहरू बन्दै गयो पछि थाहै थिएन सिकेँ किन आउँछ सिकेँ आखिरी यो चिठी मेरो गजल सुनेर होइन धेरै छन् गीतहरू अनि यहाँ त पाँच छ महिना यहीँ लाग्यो टेलिभिजनको त्यो प्रोग्राम नै सकियो बन्द भयो त्यसपछि ठिकै छ भन्ने हो त्यसपछि मैले म तिम्रो सहर छोडी चाहिँ रेकर्ड गरेँ म तिम्रो सहर छोडी रेकर्ड गरेँ छ सातवटा गीतहरू रेकर्ड गरेँ सायद अनि बिबी थापा जापान जानुभयो जुन दिन त्यो गीत मैले फेरि अनिरमा यो म तिम्रो सहर छोरी रेकर्ड गरेँ त्यो दिन बिबी थापा बेलुकामा जाँदै हुनुहुन्छ अनि नातिकाजी गुरुजी सोधेर मैले 9 बजे त्यो गीत अनियर गरेको बिबी थापा चाहिँ उहाँ जापान जाँदै हुनुहुन्छ म तिम्रो यतातिर चाहिँ म
तिम्रो
उहाँले चाहिँ सहर छोडेर
जानुभयो
अनि बेलुका हामीले उहाँलाई गीत सुनायो उहाँलाई हामीले यो गीत सुनायो पनि धेरै खुसी हुनुभयो
म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु तिमी सँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा
भर्खरै सुन्नुभयो प्रतिष्ठित गायक प्रतिपराज पाण्डेसँग गरिएको आत्मीय संवादको पहिलो श्रृङ्खला जसमा उहाँको बाल्यकाल पारिवारिक प्रेरणा उद्घोषण यात्रा र सङ्गीत प्रतिको समर्पण बारेको रोचक कुराकानी तर यो यात्रा यतिमै सकिएको छैन दोस्रो भागमा उहाँको साङ्गीतिक उतार चढाव केही समयको विश्रामपछि पुनः सङ्गीतमा फर्कनुको कारण र नयाँ पुस्ताको सङ्गीतप्रतिको उहाँको दृष्टिकोणसँगै उहाँका थप अविस्मरणीय अनुभवहरू सुन्न बाँकी नै रहेका छन् त्यसैले अर्को साताको यही दिन यही समयमा सङ्गीत साधना कार्यक्रम सुन्न नभुल्नुहोला भन्दै आजका लागि प्रतिष्ठित गायक प्रदीपराज पाण्डेलाई फेरि पनि हार्दिक धन्यवाद भन्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए नमस्कार यहाँहरूका हरेक पहल शुभ रहुन्
कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा मेरो प्यार समझी तिमी मेरो प्यार समझी तिमी मेरो प्यार समझी तिमी छटपटिनु पर्ला मेरो प्यार समझी तिमी छटपटिनु आफ्नो गलती समझी पछुताउनु पर्ला यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम Oh, जाँदैछु म तिम्रो शहर छोडी टाढा जाँदैछु तिमी सँग कहिले न भेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी टाढा